नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी मनोज विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि मैले खगेन्द्र संग्रोलाको उपन्यास जुनकिरीको संगीत लिएर आइपुगेको छु। हामीले गएको साताबाट यो उपन्यास वाचन गरिरहेका छौं र आज यसको दोस्रो श्रृङ्खला लिएर आइपुगेको छु। गएको साता यो उपन्यासको एउटा मोडमा पुगेको थियो जहाँ आमा छोरा क्रिया सकेर बसिएका छन्, काजक्रिया तोरिसकेको छ र आइते पिँढीको खाटमा भित्तामा डडेलो टाँसेर चुपचाप बसेको थियो जस्ता सन्दर्भमा पुगेर मैले रोकेको थिएँ। आज के हुन्छ सुनौ खगेन्द्र संग्रौलाको उपन्यास जुनकिरीको संगीतको दोस्रो श्रृङ्खला। आइते पिँढीको खाटमा भित्तामा डडेलो टाँसेर चुपचाप बसेको थियो। उसको चिन्ने टाउको, सेतो कमिज र सेतै कछाड देख्दा जिरीको मन नराम्ररी निचोरियो। बरा बालकैमा यसले कत्रो चोट खप्नु पर्यो। आमाले सहारा खोज्ने आँखाले छोरालाई हेरी, छोराले सहारा खोज्ने आँखाले आमालाई हेऱ्यो। आइतेले देख्यो आमा त मिलिक्कै कति दुब्ली र कति बुढी भइसकिछन्। उनका कञ्चटका चल्ली उठेछन्, उनका झोलिएका गाला मुजा परेछन् अनि आँखा कति साह्रो भित्र गाडिएका अनि नाक कति साह्रो बाहिर उछिटिएको। खोइया सुस्केर हाल्दै जिरी छोरा नेर गएर बसी उसले छोराको हत्केलो आफ्ना दुई हत्केलाका माझमा राखी अनि मायालु भावले उसले उसको हात मुसारी। आइते जिरीका आँसु रसाएका आँखा छोराका आँखामा टाँसिन पुगे। दाजु उँधोको उँदैछ, कहिले आउने हो अत्तो पत्तो नाइ। आइते अब घरमुली भने नि जे भने नि तैँ होस्, अब तैँ स्कुल जान पाउन्नस्। आफ्नो त बाबै ज्यानै निम्छरो छ, म निमे गर्न सक्दिनँ। अब हाम्रो नाम्लो कोदालो बोक्ने तैँ होस्, हेर बाबै अब घर थाम्ने तैँ होस्। नाइ आमा, म स्कुल जान्छु। लाटा घरानो अन्नको गेडो छ, न फुट्यो पैसो छ, के खाएर के लाएर जान्छस् स्कुल? जिरी छोराको हात मुसारिरहेकी थिए। आइतेका आँखाका गेडी आँसुको दहमा डुबे। ऊ सोक्क सोक्क रुन थाल्यो। भो नरो, आमाले सम्झाई, घरमुली भएर तैँले रुन सुमाउँदैन, तैँले अब बल हरेर घर थाम्नु पर्छ। नाइ म स्कुल जान्छु, गुइठे नाइटे पुड्के सबै स्कुल जान्छन्, म मात्रै नजाने? उँधोरको स्थिति बेग्लै छ बाबु। रित्त आँखाले साँझको बाख्रिँदै गएको अँध्यारो हेर्दै जिरीले विस्मात भरिएको स्वरमा सम्झाए, उँधोरका घरमा त बा छन् दाजु छन्, तैँ भन् त हाम्रो को छ? नाइ म स्कुल जान्छु। आमालाई भोकै पारेर जान्छस् अनि आफू नि भोकै जान्छस्? आइतेले पाको मान्छेले चाहिँ सोच विचार गर्यो, हो त नि, अब कसरी थिति मिल्ला र स्कुल जानु? तैपनि अलिबेर गमेर उसले भन्यो, नाइ आमा म स्कुल जान्छु, एक एक दिन बिराएर भने जान्छु, एक दिन काम एक दिन स्कुल। जिरीले भने, क्यार्चस र आइते हाम्रो भाग्यै खोटो, हे भगवान्, सन्त्यका बाउ त्यसरी पुक्लुक्क नभए भएदेखि क्यानु र आइते? छोराको हात मुसार्दै आमाले भने, संसारको पापी रित, ग्रह दशाले नि नहुनेलाई नै उँधो उँधो लखेट्ने। आइते तीन कक्षामा पढ्थ्यो, पढाइमा ऊ तिखो थियो। उसको बाउ आफन्तीहरूका मुखेन्जी फुर्ती गर्दै भन्थ्यो, निचा जात भनेर विष्ट मास्टरले हामीलाई दबाछन्, नत्र भनेदेखि हाम्रो आइते किलासै पछि पहिलो हुन्थ्यो। छोराले लेखेको हेर्दै र पढेको सुन्दै आशा र उत्साह भरिएको स्वरमा ऊ भन्थ्यो, बलगर केटा, धेरै पढेर तैँले मास्टर हुनुपर्छ, हाम्रा जातलाई हेला होचो अति भयो, हाम्रा जाता नि पढ्या मुन्चे निक्ल्यो भने मुखियासँग आँखा जुदाएर हामी नि अराउँला दोडाबाद, बलगर केटा। भर्खर बोले जस्ता बाबुका ती वचन आइतेका कानमा गुन्चिए। उसले कलिलो चित्त फुटेर आँखाबाट सलल्ल उसको आँखा बग्न थाल्यो अनि कछाडको फेरले उसले आँसु पुछ्यो, नाइ आमा म स्कुल जान्छु, जसरी नै जान्छु। अर्के खसेको महिना दिनपछि जिरिएका बिहानै छोराको हात समातेर गोपीलाल कहाँ पुगे। गोपीलाल सुकिला कमिज सुरुवाल, ढाकाको टोपी र कपडाका लचकदार जुत्ता लाएर कतै जान लागेको रहेछ। ए जिरी आइस, मायाले भिजे जस्तो स्वरमा उसले भन्यो। जिरीले निहुरेर जुम्ला हात गर्दै मुखियाको मान राखी अनि छोरातिर फर्केर भने, विष्टलाई जदवर। आइतेले अन्कनाउँदै गरौँ कि नगरौँ गर्दै दाहिने हत्केलो डाडु जस्तो पारेर गोपीलाललाई जदौ गर्यो। गोपीलाल माथि पिँढीको डिलमा बस्यो। जिरी र आइते तल आँगनका डिलको गाह्रोका ढुङ्गामा बसे। तँलाई डाक्न पठाम्ला भन्दै थिएँ, त आफै आइचस्, गोपीलालले भन्यो। अँ जाति भो चरैन देखिन्, उसले गाँठी कुरो झिकिहाल्यो। तँ हाम्रो हरिसाबको तमसो गर्नु थियो, ठिक्क बेला त आइचस्। भर्खरै लोग्ने मरेको चित्तको आलो चोट चराइरह होला भनेर मात्रै चरैनदेखि मैले हतार नहरे। अँ हिसाब किताबको टिपन गरिहालम, चरैनदेखि त के भन्छेस्? जिरी कहाली लाग्दो छाँगोबाट खसी। क्रिया खर्च टार्न कटुवालले ऋण काटिदिएको उसलाई थाहा थियो। जम्बा कति रुपियाँ हो उसलाई अत्तोपत्तो थिएन। त्यो रात गाउँका पाँच सात घरमै बिमार फैलिएको थियो। आपतको त्यो घडीमा कटुवाल टुप्लुक्क आइपुग्यो। जिरीको शुद्धि बुद्धि गुम भएको थियो। उसलाई सोध्दै नसोधी कटुवालले ऋण काटेर आफ्नै सुरले खर्च गर्यो। जिरीलाई गाउँले आफन्तीहरूले लागिमेली गरेर खर्च टारिदिएका होलान् भन्ने लागेको थियो। सुद्धाईको भोलिपल्ट बल्ल थाहा भयो कटुवालले गोपीलाल कहाँबाट ऋण काटेर कामकाज चलाइदिएको रहेछ। हरिसाब के कसो भयो भनेर सोद्धा उसले भनेको थियो, लिए जति ऋणको पैसो सकियो, थित्रिङ मित्रिङ यताउताको चुनदाम हिसाब राखिएन, मेरै पो दुई पैसो पर्यो कि झैँ मैले अर्को गल काटिछु। कटुवालका कुरा सुनेर जिरीवाल परेकी थिए। उसलाई सिङ्गो सगर खसेर निम्छरो थाप्लोलाई न्याके झैँ अत्यास लागेको थियो। थैला कति होला मालिक? दकसले कामिरहेको स्वरमा जिरीले सोधी। धेरै छैन, त्यही गोडा 2500 रुपियाँ हो। राम राम, जिरीको दिमागमा पहिरो गयो। गोडा 2500 रुपियाँ? ए भगवान्, यो गोडा 2500 अब मेरो जिन्दगीको ढलपल गरिरहेको डुङ्गा डुबाउने होला। कटुवालले कति खर्च गर्यो होला, कति आफ्नै गोजीमा घुसारे होला, जिरीलाई थाहा पत्तो छैन। त्यो अब सोधखोज गरेर साध्य हुने कुरा पनि त होइन। ऊ त अस्ति नै टकटकेर तर्किसक्यो, मेरै पो दुई चार पैसो पऱ्यो कि झैँ मैले अड्कल काटिछु। अब चुन्दाम हिसाब देखा भन्ने हो भने उसले उल्टै मुखियाको ऋणमाथि आफ्नो ऋण समेत थप्ला। मान्छे बाठो छ, जाली हिसाब ठिक्क पारेर बस्या होला। जिरीलाई आफ्नो दिमाग, जिब्रो, हात खुट्टा चारैतिरबाट टनटनी बाँधिए चाहिँ लाग्यो। उसका अगाडि अँध्यारो छ, बाटामा जताततै खाडल छन्। उसलाई खाडलहरूतिर घचेट्ने जति पनि छन्, हात र साथतिर तारिदिने कोही छैन। हुर्केको छोरो रल्लिँदै उँदो बम्बईतिर हल्लिरहेको होला। आफ्ना लागि कालो अक्षर भैँसी बराबर छ। ए भूमि, यो सबलाको रक्ष गर, जिरीले पिँढीमा बसेको मुखियाले शून्य गरी सुस्केर हालि। लुसुक्क भित्र पसेको प्रधान मुखिया पहाडे कागत र कलम लिएर बाहिर निस्क्यो। त्यो कागत र कलम जिरीलाई बिखालु सर्प जस्ता लागे। लौ हेर्दा हेर्दै त्यो दुई सर्प त टाउका उठाउँदै पिलिक पिलिक जिब्रा निकाल्दै सलल्ल बग्दै उसका आँखा ताकेर पो आउन लागे। जिरीको निम्छरो मन डरले अत्तालियो। उसका आङमा काँडा उम्रिए। सहारा खोज्न उठेको कामदो हातले छोराको लुरे हात च्याप्प समात्यो। जिरी काँतर आँखाले हेर्दैछ। गोपीलाल गान्धी चस्मा लाएर घुँडामा कागत राखेर तमसुक लेख्न थाल्यो। लेखिसकेर ऊ लुसुक्क भित्र पसेर सुकेको बोर्लाको पातमा तेलमा मुछेको गाजर लिएर निक्ल्यो। ऊ आँगनको डिलमा आयो। जिरीलाई मान्छेको रगत खान पल्केको बाघ निच्च खुनी दाँत देखाउँदै पन्जाले झम्टा मार्न खोज्दै मुर्र मुर्र आवाजले ध्वास दिँदै आफूतिर आइरहेछ लाग्यो। उपद्रे हात्तिएकी जिरीले छोराका छातीमा मुन्टो लुकाउन मन गरी। भर्खर 10 वर्ष लागेका छोराको सानो छातीमा उसको मुन्टो लुकाउने पुग्ने ठाउँ नै कहाँ थियो र? गोपीलालले तमसुक भुइँको चिल्लो ढुङ्गोमा फिजायो। गाजल भएको पात जिरीको अघिल्तिर थपक्क राख्यो अनि अरायो र दोडै हातका बुढियाउँला गाजल लगाएर यो लेखतमा ल्याप्चे ठोक। दाइनेले हेरी या थिम, देब्रेले हेरी त्यहाँ थिम। जिरीले केही भन्न खोजी, उसका ओठ थरथर आए, उसको जिब्रो लकपक आयो, उसको बोली किलकिलेमै अड्क्यो। अत्यासले हकमकाउँदै उसले भने, मालिक म अन्धी, म अबुझ, म विधुई, म यत्रो आँट अर्न सक्दिनँ मालिक। बाउ बितेर गए नि बाउ सरको छोरो छ, त्यो उँधो देशमा गाछ, उसलाई आइज भनेर इष्टमित्रले चिठी पठाइछन्। चिठी पाउला भरे भोलि ऊ आउला, बाउ पछिको घरमुली उही हो बिष्ट। उसले नाउँ भन्न जाने हो छ मालिक, यहाँ थिम लेख्या बात हेर्ला बुझ्ला ल्याप्चे लाउला र मालिकको ऋण उसैले कहाँ थाप्ला। जिरीले सासै नबिसाई जम्मै कुरा भनिसके। बाटी व्रत जरीले मलाई सिकाउनु पर्दैन। सामान्यमा टुक्रुक्क बसेको गोपीलालले जिरीलाई थर्कायो। चरेनदेखि अरू मुन्चे भए ल्याप्चे नठकाइकन फुटिया पैसो छिराम्थेन। आफ्नै मुन्चे भनेर भरपत्या गरेर मैले दियाउँ। सक्नेले नसक्नेलाई सघाउ पगाउ अर्ने भन्यो, यस्तै मर्दा पर्दा न हो। खप्परा बुद्धि हुनेले चरेनदेखि गुनको पैँचो तिर्न जान्नुपर्छ। अब मलाई बाहिर जान हतार भयो। चरेनदेखि लौ त यहाँ ल्याप्चे ठोक, चाँडो ठोक भने। चरेनदेखि म ओह्रालो लागे घाइते मृग विष्ट यसरी अक्करा पारेर मलाई भन्न खोजेको कुरुजीले पुरै भन्नै सकिन। रात रह्यो अग्राक पलाम छ। चरेनदेखि यति कुरा नि तँलाई थाहा छैन। ल औँलाई गाजलाँ गाड। गोपीलालले गाजलको पात उठायो। होस गुम भएकी जिरीको औँलो गाजलमा गाडियो। थरथरी हात कमाउँदै उसले ल्याप्चे लगाए। पहिले दाहिने औँठाले, त्यसपछि देब्रे औँठाले। च्याब्बास, गोपीलाल सन्तुष्ट भयो। खाको तमसो गराउन नि चरेनदेखि यत्रो मर्यादे। आइन्दा यस्ता नमक रामसँग व्यवहार गर्न नसकिने भयो। यसरी सोच्दै गोपीलाल तमसुक बोकेर पिँढीमा गयो। गान्धी चस्मा लगायो अनि फुरुङ्ग परेको स्वरमा सिलोक जस्तो के गुनगुनाउँदै चिलका जस्ता आँखाले उसले तमसुक पढ्यो। यता उसका अनुहारमा पूर्णिमाको जुन उदायो, उता जिरीको अनुहार औँसीको अँध्यारोले ढाक्यो। तमसुक थन्क्याएर गोपीलालले बाहिर जान माथि समात्ने ठाउँमा चाँदीको काँजो बाँधेको, तल टेक्ने ठाउँमा फलामको भाला ठोकेको लौरो टेक्यो। ऊ भर्खरै 60 वर्ष लागेको थियो। त्यो लौरो टेकिहाल्नुपर्ने उमेर होइन। त्यसमाथि ऊ पोटिला गाला, बटारिएका पाखुरा र थाम जात्रा तिग्रा भएको बलियो बाङ्गो मुखिया थियो। बाटाघाटामा र जात्रा मेलामा राम्रा तरुणी देख्यो कि ऊ जिस्काउन थालिहाल्थ्यो। तिनको जोबन देखेर र्याल काट्दै ऊ यसोक्त कर्के आँखाले हेर्थ्यो। आँखा झिमिक्क पार्थ्यो। एक क्लासमा फेला पारे त ऊ तिनमाथि चम्टा मार्न पनि बाँकी राख्दैनथ्यो। अरूका के कुरा, जिरी दमिनीलाई समेत उसले उहिले नै एक बाजी अँ त्यो लौरो उसका उमेरका सहारा होइन, बरु मुखियाको शान पो थियो। दुनियाँलाई दचकाउने र दबाउने हतियार। एकैछिन अघिसम्म गोपीलाल हेमस्रक बाघ जस्तो थियो। शिकारलाई गाँजेपछि अब शान्त सन्तुष्ट र नरम भयो। आइतेतिर आँखा सज्याउँदै उसले सोध्यो, तेरो नाउँ के हो? आइते। स्कुल गाछस्? गाछु। कति क्लासमा छस्? 3 क्लासमा। चरेनदेखि यो सुँगुरका लिणले नि पर्लय यो पढिसकेछ बा। गोपीलालले डाइला आँखाले आइतेलाई डस्यो। आइते मालिकको डरले चाउरिँदै मरिच जस्तो भयो। जेरी त केही भन्न आथिस् कि? लौराका फेदको भाला ठ्याक्क ढुङ्गामा बजार्दै गोपीलालले सोध्यो। जेरी उठी, जुम्ला हात गर्दै उसले बिन्ती बिसाए, घरा अन्नको गेडो छैन मालिक, म सधैँ कि बिरामी। यो बालक सन्तेका बा मास छर्न गइहाले। मुगला नाटी सन्ते हात छैन, परान धान्न हामीलाई बेसकरी गाह्रो भइरहेछ मालिक। सन्त्या बाउको हली भागा कट्टी हुन बाँकी यसो केही होला कि विष्ट? जुम्ला हात गरेको उसको कामदो हात अलि माथि उठ्यो। कति चाहियो? गुडा 5-1 पाथी मालिक। ठिक छ, यसो भनेर गोपीलाल अलिबेर चुप लाग्यो। तल्लो ओठ टोक्दै यसो केही गम्यो अनि सोध्यो, सन्त्याले आएर मेरा हला अनौसमातला होइन? सक्कली छोराले चरेनदेखि बाउको बिडो थाम्नै पर्छ। धेरैले जवाफ दिइन। जुम्ला हात गरेको गरै ऊ माटाको मूर्ति सर उभिरहे। उसको आँखा उँधोतिर लत्रेका थिए। आइतेले 5 पाथी कोदाको बोरा नाम्लाले थाप्लामा बोक्यो। छिनछिनमा बोराको सारा लिँदै जिरी बालक छोराको हाराहारी हिँड्दै गई। जाँदा जाँदै उसका निम्जा आँखा हातका औँठामा परे। उसका औँठामा गोपीलालको कालो चित्तको कालो मोसो लटपत्तेको थियो। 2500 रुपियाँ भनेर ब्यादाले कति सयको लेखतमा ल्याप्चे ठोकायो होला। आइतेले रकम कलमको बात पढ्न जाने हुँदो यसो हेरी हेर्न लागेको भए नि त हुन्थ्यो। थुक्क मेरो बुद्धि। हिँड्दा हिँड्दै उसलाई नौडाँडी लड्याक लुलुक गले जस्तो लाग्यो। टाउको फनफनी घुम्न थाल्यो। जिउ थाम्न नसकेर ऊ बीच बाटामै ढलेर धुलामा घोप्टो परि। हाम्रो गाउँमा देशी मुन्चे आएछन्। सिमरिङ गाउँभरि अचेल यो खबर फिँचिएको छ। बुढापाका ठिटाठिटी केटाकेटी सबैका मुखमा यही वचन झुन्डिएको छ, हाम्रो गाउँमा देशी मुन्चे आएछन्। बिराना मान्छे देख्दा यो गाउँ झसङ्ग हुन्छ। गाउँका धेरै जसो मानिसलाई लाग्छ। दौरा सुरुवाल वा सर्ट प्यान्ट भित्रका मान्छेसँग होसियार हुनुपर्छ। ती प्रधान पञ्च गोपीलालका आफ्ना मान्छे हुन सक्छन्। ती झ्यास गाउँमा आउँछन्, प्रधान कहाँ बस्छन्, मेजमान खान्छन् र जाल रच्छन्। यो बस्तीलाई ननीको अनुभवले सिकाएको छ। दौरा सुरुवाल वा सर्ट प्यान्ट भित्रको मान्छे जालझेलको तोक्रो हो, त्यो प्रधानको मित हो, त्यो मुखिया विष्टको मतियार हो, त्यो दमाई जातको काल हो। त्यस्तो मान्छे देखा पर्यो कि सिमरिङ गाउँ डरले थर थर काम्न थाल्छ। आइमाईहरू घरभित्र लुक्छन्, केटाकेटीहरू यताउता भाग्छन्, लोग्ने मान्छेहरू शङ्का र त्रासले साउती गर्छन्। गाउँमा दौरा सुरुवाल वा सर्ट प्यान्टवाला आउँदा सधैँ केही न केही उपद्रो भएको छ। हो, उहिलै जिजुबाजेका पालादेखि यस्तै त भएको छ। त्यसैले गाउँलेहरू आँखामा शङ्का र मनमा डर लिएर एकअर्काका कानै नेर मुख लगेर साउती गर्छन्। हाम्रो गाउँमा देशी मुन्सी आइछन्। गाउँमाथि ठूलो सल्लेरी बन्छ। वनमुनि कताकति माटो र जताततै ढुङ्गै ढुङ्गा भएको बिरालोमा दमाई बस्ती छ। बस्तीमुनि समथर हुँदै गएको, ढुङ्गा थोरै र माटो धेरै भएको ठाउँमा विष्टहरूको बस्ती छ। बस्तीमुनि बडा बडा गरा भएको खेत छ। दमाईका पसिनाले सिँचेर विष्टको सुन फलाउने त्यही खेतमाथिको बस्तीमा अचेल देशी मान्छे आएर बसेको छ। प्रधान गोपीलालको घरदेखि 150 हात उतातिर मास्टर चन्द्रदेवको घर छ। त्यही घरमा डेरा जमाएर बसेको छ देशी मान्छे। मान्छे हृदयमा अचम्मको छ। काला बाक्ला छोटा दारी जुङ्गा भएको अनुहार, बडैमाको अग्लो खाइलाग्दो ज्यान, प्रधानका घर पछाडि उकाली ओह्राली आइजाइ गर्ने बाटाका छेउमा बरपिपल चौतारी छ। देशी मान्छे दिनभरि त्यही चौतारीमा बस्छ। हातमा कलम र कापी, काँधमा गुलाफी रङको तौलिया, पोठमा छिनछिनमा चुरोट, दरिवाल के लेख्दै दिनभरि चौतारीमा धुमधुम्ती बसिरहन्छ। मास्टर चन्द्रदेवको चिया पसल छ। पसलबाट देशी दारीवाला चिया आइरहन्छ। ओह्राली उकाली आइजाइ गर्दा दमाई दमिनी देशी दारीवाला झ्वाट्ट देख्छन्। बाघ देखेजे गरी तर्सिन्छन् र हत्तपत्त घर पुगेर छरछिमेकीलाई सुनाउँछन्, सुन्यौ हाम्रो गाउँमा देशी मुन्छे आइछन्, त्यति गडबड छ। गाउँलेहरूका मनमा ननीको शङ्का जाग्छ। देशी दारीवाल दिनभरि के लेख्दो? गाउँमा परापूर्व कालदेखि लेख्ने गरेको जिनिस त तमसुक हो। तमसुक गरिब गुरुबालाई चुसेर सिद्रा बनाउने मुखियाहरूको थुथुनो हो। यो देशी दारीवाल दिनका दिन जाली तमसुक लेखिरहेको पो छ कि? श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन खगेन्द्र संग्रौलाको उपन्यास जुनकिरीको संगीतको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज खगेन्द्र संग्रौलाको उपन्यास जुनकिरीको संगीतको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। जिरीको छोरो आइते लितको पितको नुन तेल किन्न बागलुङ बजार गएको थियो। साथमा अरू गाउँले पनि थिए। बिहान उता जाँदा बरपिपल चौतारी यतातिर पिसाब फेर्न थाल्यो। बागलुङ जानेहरूको लर्को अगाडि गइसक्यो। पछाडि ऊ एक्लो पर्यो। चौतारीमा देश दारीवाला देखेर ऊ झस्क्यो। देशी मुन्टु निहुराएर लेखेको लेखै थियो। बोरा नाम्लो काखी चापेर देशीका आँखा छल्दै आइते तलतिर कुद्यो। निकै तल पुगेपछि बुट्टाको आडले छेलिएर उसले देशी दारीवालालाई सक्क माथि हेऱ्यो। उसको मुन्टो उसै गरी निहुरेको निहुरै थियो। धन्न बाँचे। आइतेले मनमनै भन्यो, देशी दारीवालले देख्या भए हुँदी मलाई एक्लै पारेर। बागलुङबाट बोरा बकेर फर्किँदा घाम अस्ताउन दुई जुवा जति बाँकी थियो। कलिलो उमेर, निम्छरो ज्यान, भारी बोक्न उति साह्रो बानी नपरेको आइते हुलमा पछि पर्यो। एक्लै असार मासको हप हपी गर्मीमा पसिना काट्दै स्याँ स्याँ गर्दै करिब बोरा बिसाउँदै करिब बोक्दै ऊ चौतारी लिएर आइपुग्यो। तलदेखि उसलाई डर लागेको थियो, देशी दारीवाल चौतारीमै बसिराख्या पो होला कि रहछ भने, नभन्दै ऊ जहाँको तहीँ बसिराख्या रहेछ। आइते चङ्ख भयो, पक्क मुख बाहेर उसले लामो सास फेर्यो, ज्यान थाकेर लकतरान परेको छ, उसमाथि बाटो छ उकालै उकालो। आइते अतालियो, देशी दारीवालका आँखा छलेर स्वित्त ओझेल पर्न खोज्दा दारीवालले चिलले चल्लालाई देखे चाहिँ उसलाई झ्याट्ट देखिहाल्यो। कता हो केटा, दारीवालको बिरानो अचम्भको बोली आइतेका कानमा ठोकिन आइपुग्यो। उसले नामलाले दाबेको मुन्टो उठाएर दारीवाललाई पुलुक्क हेऱ्यो। भारी बिसाउ, अलिबेर सियालमा मसँगै बस, बात मारौँ, दारीवालले भन्यो। कुद्दै भागौँ, ज्यानमाथि ज्यानभन्दा ठूलो भारी छ, नभागौँ देशी दारीवालले बिताउला भन्ने डर छ, के गरौँ कसो गरौँ भन्दै आइते आत्तियो। देशी दारीवाल जुरुक्क उठ्यो, ऊ आइतेका आँखामा आँखा गाडेर उसलाई हेरेको हेरै छ। लौ, कुममाथिको तौलिया रुमाल हल्लाउँदै त्यो त तलै पो आयो। आइतेले वरिपरि हेऱ्यो, सहारा दिने कोही छैन। दारीवालले मुलायम हातले आइतेको खस्रो हात मसक्क समात्यो। अरे, दारीवालले बिताउने पो हो कि, आइतेका मनमा चिसो पस्यो। मास्तिर आऊ, देशी दारीवालले आइतेलाई सुस्तरी तान्यो। फुत्किन खोज्दा आइतेको जोर चलेन, दारीवालले हात समातेर उसलाई मास्तिर डोरायो। ऊ लुखुर लुखुर पछि लाग्यो। चौतारीको डिलमा दुईजना बसे, देशी दारीवाल र सिमरिङे आइते। आइते मुन्टो निहुराएर भित्रभित्रै खुम्चेर डल्लो परेर बस्यो। उसको दकस घटाउन दारीवालले उसको मैलो लेखै लेखा भएको कपाल हल्का चालले मुसार्यो र उसको कुममा धाप मार्यो। नाम के हो बाबु? आइते। जात नि, हामीलाई दर्जी भन्छन् के अरे। घर कता पर्छ बाबु? हातको पार लाउँदै आइतेले उत्तर घुरायो। याँटी उतातिर जाने, अनि उतातिर गएपछि बाहुनहरूका घर नागेर अलि उतातिर जाने, अनि त्यहाँथिम गुइँठेको घर आउँछ, अनि उँभो लाग्ने अलिभर हिँडेसी नाइटेको घर आउँछ, त्यसको उपलतिर पुड्केको घर छ, अनि उपलतिरा घर हाम्रो हो। घरमा को को छन् बाबु? आमा र म मात्रै। बा छैनन्? बा पराहार मोरे। दाजुभाइ दिदीबहिनी कति छन् नि? उसले सोध्यो। बहिनी एउटी थिए, उहिले सिस्ना झ्याङ्गा गुल्टेर मरी। दाजु थियो, बम्बई आटी गएपछि उनी अस्तिन्ताका मरो। देशी दारीवाल बात मार्दा मार्दै कापी पल्टाएर के लेख्न थाल्यो। आइतेलाई कसा कसो अप्ठ्यारो लाग्यो, हाम्रा भित्री कुरा चोरेर यसले बित्यास पार्ने त होइन। तर देशी दारीवालको चालढाल र बात बोली देख्दा मान्छे फटा त होइन कि जस्तो भन्ने उसलाई लाग्यो। खेतबारी कति छ बाबु? खेत दुई गरा थियो, प्रधानले खायो। आफ्नो मुखबाट प्रधान भन्ने शब्द फुत्किँदा आइते झसङ्ग भयो। प्रधानको घर चौतारीको छेउमा थियो। फुच्चे दमाईले आफ्नो नाउँ काडेको उसले सुन्यो भने, आइतेले हस्केका आँखाले प्रधानका घरको छानो यसोक्क हेऱ्यो। को प्रधान बाबु? प्रधान पञ्च क्या? उत्तर दिँदा उसले ओठ चोसो पारेर गोपीलालको घर देखायो। प्रधानले किन खाएको बाबु तिमीहरूको खेत? हाम्रा बा मोर्दा कटुवाले माइला बाले ऋण काड्या थिए के अरे, हामीले ऋण तिर्न सकिनौँ, अन्त उसले हाम्रो खेत भसक्कै खायो। कति थियो बाबु ऋण? गुणा 2500 भन्यो हुन् के अरे। होइन, 2500 ऋणले खेतै खाइदियो त। खायो के अरे? ऋणमाथि ब्याज थपो, ब्याजमाथि ब्याजको स्याज थपो, अनि त्यहाँदेखि अर्थो के थपो, अनि त्यहाँदेखि 10,000 पुग्यो भन्यो, अनि त्यहाँदेखि हाम्रो बाले नि ऋण खाथे भन्यो, अनि त्यहाँदेखि त्यसले खेतै खाइदियो। बारी कति छ नि बाबु? उसले फेरि सोध्यो। 5-6 फगुटा। बारीको उब्जाले कति महिना खान पुग्छ? यति नै भन्न म जान्दिनँ के अरे सर, पुग्छ होला नि 1-2 महिना। तिमी स्कुल गाछौ बाबु? गाछु, आइतेले फुर्तीसाथ जवाब दियो। कतिमा पढ्दैछौ? 5 किलासा। साबास, देशी दारीले आइतेका कुममा धाप मार्दै उसको कपाल मुसार्यो। धेरै पढेर तिमीलाई के हुने रहर छ बाबु? बाले मलाई तैँले धेरै पढेर मास्टर हुनुपर्छ भनेको थिए अरे। मास्टर हुन्छौ त बाबु? आइतेको अनुहारमा हठात तमिलो बादल लाग्यो। बादलभित्र उसको मन निस्सासियो। निधार मुजा पारेर गम खाँदै उसले भन्यो, आमाले मलाई त अब स्कुल नजा भनिछन् के अरे सर। हो र आमाले तिम्रो स्कुल छुटाउन खोज्या? मुन्टो हल्लाउँदै आइतेले सकार्यो। हो किन बाबु? हाम्रा घरमा बा छैनन्, दाजु छैन, ठुलो मान्छे कोही छैन, आमा बिरामी, अन्त आमाले मलाई तँ स्कुल नजा भनिन्छन् के रे सर। आइतेका नाकका पोरा अचम्मसँग फुले र उसको आँखा रसाए। औँलाले आँसु पुछेर उसले सिँगान स्याक्क गर्यो अनि औँलाको सिँगान ढुङ्गामा दलेर पुछ्यो। आइते घर पुग्दा काम डुबिसकेको थियो। अघि नै उतातिर भारी बिसाउँदै उसले आमालाई सुनायो, आमा चौतारीका देशी सरले हाम्रो कुरोहरी छन्। जिरी लसक लसक ढिँडो ओडाल्दै थिए। दाबिलो बिसाएर छोरालाई हेर्दै उसले सोधे, आउँदा आउँदै आज के भन्यो यसले? प्रधान मुखियाको घरनेर चौतारीमा बस्ने दारी सरले क्या, तिनले हाम्रो कुरोहरी छन्। के भनिन्छन् तेरा दारी सरले? खुल्दुली मान्दै जिरीले सोधे, उनले हाम्रा सबै कुराहरी छन्। अङ्खोराबाट पानीको धारो खसालेर किलिक किलिक निलेपछि आइतेले कुराको बेली विस्तार लगायो। उनले हाम्रो बारीका कुराहरू छन्, हाम्रो खेतका कुराहरू छन्, अनि हाम्रा बाका कुरा, अनि दाजुका कुरा, अनि दिदीबहिनीका कुरा, उनले कति कति कुराहरू छन्। अनि अनि चाख मान्दै आमाले सोधे, उनले अर्थ के भनिन्छन्? उनले मलाई तैँले स्कुल नछाड्नु भनिन्छन्। जिरीले खुइया सुस्केर आली, स्कुल नछाडे कसरी हाम्रो पराण टेक्ला र छोरा? दुःख र पछुतो भरिएका आँखाले छोराका रङ्गीन सपना भरिएका आँखा ट्वाल्ल परेर हेर्दै आमाले मनमनै तर्कना गरी, दमाई जातमा एसएलसी पास गरेका कतिजना छन् बाबु? कुराकानीको आखिरीतिर दारीले सोधेको थियो। जवाफमा आइतेले भनेको थियो, एकजना नि छैन सर। अनि कुरामा कुरो थपिँदा कुरो तन्किँदै गएको थियो, यो गाउँमा कसले सबभन्दा धेरै पढ्या छ बाबु? मैले हो सर। बाबु तिमी पछि धेरै पढेका को को छन्? कापीमा यसो केही कुरा टिपेपछि दारीले सोधेको थियो, गुइठेले दुई क्लास पढी छ, नाइटेले तीन क्लास पढी छ, अनि पुड्केले चार क्लास पढी छ, त्यति हो सर। विद्या भनेको जिन्दगीको बत्ती हो बाबु। कुरा टुङ्ग्याउने मेसोमा दारीवालले आइतेलाई हँस्याउँदै भनेको थियो, मनमा विद्याको बत्ती बलेको मान्छे भनेको गाउँको बत्ती हो। गाउँ अँध्यारो छ, मनको बत्तीले तिमीले गाउँलाई उज्यालो देखाउनुपर्छ। यति भनेर औँलाले छिटछिटो आइतेको कपाल खेलाउँदै देशी दारीवालले कुराको बिट मारेको थियो, जसरी हुन्छ बाबु तिमीले स्कुल नछोड्नु। आइतेको मुखबाट देशी दारीका कुरा सुन्दा जिरीको मन पग्ल्यो। ती दारी भन्ने देशी त शीतलु खालका मुन्चे पो रहेछन् कि। हेर तिनले आइतेको हात समातेका, उसको कपाल मुसारेका, अनि दुखीको मनभित्र गढ्ने बात तरेका, अनि बारी सोधेका, खेत सोधेका, जहान कति छन् भनेर सोधेका। अचम्मका मुन्छे, विष्टका घरमा बसेका छन् भन्छन्। मुन्छे उपल्लै जातका हुन् क्यारे, निचा जातका हात छुन, समात्न, कपाल मुसार्न कसरी तिनको मन माने आउला। आइते भन्छ, उता स्कुलका बाहुन मास्टर जात जाला भनेर निचा जातका केटाकेटीलाई टाढेबाट झटाराले पिट्छन्, तिनलाई छोइहाले छोइ छिटो हाल्छन्। दारी भन्ने यी देशी मुन्छे कति विधि शीतल। जिरीले ओदानबाट ढिँडाको कराई झिकी, कराईका कराले उसका औँला पोले। हत्तपत्त औँला मुखमा हालेर उसले थुकले भिजाए, अनि पोलेका औँला मुसार्दै उसले पछारोतिर आँखा तेर्साए। एकाएक उसका चित्तमा ऐठन लाग्दो भुमरी उठ्यो, हरे कहाँ कहाँको देशका देशी मुन्छेले आइतेको हात समातेर तैँले स्कुल जान नछोड्नु भनिन्छन्, यता घरमा यो विधि कन्त बिजोग छ। जिरीको सुस्केरा कोदाको ढिँडाको बाफमा मिसियो। सन्त्यका बार नमर्या भएदेखिन्, लाठी भइसकेको सन्त्य नमर्या भएदेखिन्। तिनीहरूको के चलन छ जिरी? आँगनको पल्लो छेउबाट लमक लमक लम्किँदै आएको प्रधान गोपीलालले लेग्रो तानेर सोध्यो। बिहान बल्ल बल्ल उठेर जिरी पिँढी बढार्दै थिए। उसको पेट त सधैँ दुखेकै हो, अस्तिदेखि ढाड पनि दुख्दै थियो। रात आँखाका कोस कोसमा कचेरा फुकी ढल ज्यान, उसमाथि अस्ति मात्रै सन्त्यको चोला उठेको, जिरीको रूप हेरिन सक्नु विरूप थियो। फुस्रा गालामा काईका कत्ला, नाके डाँडीमा धरी कत्ला, यो जिरी उही पहिलेकी जिरी हो भनेर ठम्याउन मुस्किल थियो। पोइ त्यसरी मर्यो, बाबु मर्दा पनि सन्ते बम्बईबाट आएन। सिनेमाको रमझम, सस्तो दारूको झमझम, सस्ता रन्डीको नसा, जुवातासको तुजुक, भागेर बम्बई गएको सन्ते उँदो बम्बईमै अड्क्यो। आक्कल झुकल उसको चिठी आउँथ्यो, कोही गाउँले घर आउँदा अलिकता जिरा, एक गेडो नरिवेल, एक डल्लो मिस्त्री, एक पोको चियापत्ती, एउटा मजेत्रो हो यस्तै यस्तै खत्रङ खुत्रुङ जिनिस पठाउँथ्यो। एकपटक त 500 कम्पनी पनि पठायो, अनि एकपटक अर्को 500 कम्पनी पठाएको छु भनेर चिठी लेख्यो। तर चिठी ल्याउने माथला गरी जुठेले पैसा ल्याएको होइन कि होइन भनेर पैसो पच पार्यो। चिठीमा ऊ सधैँ 2 महिनापछि आउँछु, 3 महिनापछि आउँछु भन्थ्यो, आउँदा दसैँको छेक पारेर आउँछु भन्थ्यो। तर ऊ आज आउला भन्यो छैन, भोलि आउला भन्यो छैन। ती 3 वर्ष बितेर गए, ऊ आउँदै आएन। आखिरमा सन्ति आउन त आयो, तर खालि मर्नकै लागि मात्र आयो। सुकेनासले गलेर ऊ सिद्रो भएको थियो। ज्यानको तागत जति मालिक, तास, सिनेमा, रन्डी र विश्याहरूले चुसेर नामेट पारेछन्। बाँकी रहेको ऊ सिद्रो न हो। ऊ परिआउँदा पहरो हल्लाउला जस्तो लक्का जवान थियो, मनमा आँधी जस्तो जोस थियो, जवानी र जोस जति उत्तै सेलाएर ऊ फर्क्यो। जिउँदो ज्यान र जोसिलो मन लिएर ऊ विदेश गएको थियो, मरिरहेको ज्यान र ठण्डाराम भएको मन लिएर ऊ स्वदेश फर्क्यो। महिना पेटमा बोकेको गुमोत सोहोर्दै रियालसिङ्गन पुस्तै बचाएको हुर्काएको मायाको पोको जस्तो छोरो हो। आमालाई सम्झेर एक न एक दिन त्यसको मन कस्तो नफर्केला। त्यो रेडी बाजा घन्काउँदै रेशमी रुमाल हल्लाउँदै केही न केही पैसा लिएर आउला, आमालाई दबाई मुलो गर्ला, घरको जिम्बा काँध थाप्ला, भाइलाई हेर्ला भन्ने जिरीको कत्रो आश थियो। सन्ते आमाका थाप्लामाथिको जाँतो पन्छाएर उसलाई अलि होलो हलुङ्गो पारिदिन होइन, बरु जाँतोमाथि जाँती थपिदिन पो आयो। खोस्री खाने खेतका नाउँमा जम्मा 2-4 गरा थिए। तिनी 2-4 गरा पनि प्रधान गोपीलालले झम्टा मारेर उडायो। किलामा हल गोरु थिए, जोत्न नालिँदै कहिलेकाहीँ गोरुको ज्याला बुझाउँथे। कलिलो आइते स्कुल छलेर सकि नसकि कन्दै भए पनि जोत्न थालेको थियो। सन्तेको सुकेनासको दबाई मुलो गर्न खोज्दा गुरु पनि बाटो लागे। मायाका पोका जस्ता बाबु छोरा सकिए, खेत खोलामा गयो र गुरुका किला रित्ता भए। जिरीको सबै थोक सुहा भयो। माया पोख्ने भाँडा, सहारा दिने पाखुरा, खोस्री खाने माटो, ज्योति खाने गोरु सब गए, डुबे, सकिए। बाँकी एउटा कलिलो आइते छ र आफ्नो फुकिढल ज्यान छ। त्यसमाथि प्रधान गोपीलाले एक बिहानै अजिङ्गरको जस्तो मुख बाउँदै आँगनमा आइलाग्या छ। होइन तिमीहरूको चाल के छ जिरी? जिरीले आँगनको छेउमा सिस्नो घारीतिर फर्केर गुन्द्री टकटकाई र आँगनको बीचमा ओछ्याए। भोभो पर्दैन, गोपीलालले हात हल्लायो अनि उभिएको उभिए भन्न थाल्यो। तेरो भाग्य अलि फितलो रहेछ जिरी, चरेनदेखि कहिले लोग्ने कहिले छोरो, तँलाई बेसकरी मर्का पर्यो छ। अँ, चरेनदेखि संसार यस्तै हो, लेख्या पाइन्छ देख्या पाइन्न भनेर चरेनदेखि शास्त्रले त्यसै भन्यो कहाँ हो र? जे भए नि चरेनदेखि तेरो छोरो छ, छोरो पढ्दो छ बढ्दो छ, चरेनदेखि ठिक छ। जिरी पिँढीमा ढोकाको ठिक बाहिरपट्टि मजेत्रोली मुख छोपेर उभिएकी थिए। गोपीलाल के धुत्न आइलाग्या होला भनेर ऊ पिरोलिएकी थिए। आइतेमाथि आँटीमा स्कुलको पाठ लेख्दै थियो। गोपीलालको जर्खरिएको स्वर सुनेर ऊ बार्दलीमा निस्क्यो। ए राम नि, तेरो छोरो त लाठे भइसकेछ जिरी। ब्याधाले सिकार ताके जाए, आँखाले आइते ताक्दै गोपीलालले फुर्कायो। हँ, जुगा करेकी राम्रैसँग बसेछन्। चरेनदेखि हेर गर्दन ल, हेर पाखुरा, यो त घ्वाक भइसकेछ। चरेनदेखि स्कुल गइरहेछस्? गइरहेछु। पढाइ कता पुर्याइछस्? 5 किलासा। चरेनदेखि यस गुकालिनले पढेर संसारै उभ्याउने भयो, जोग जमानाले ल्याएको कुरा हो चरेनदेखि। आफूलाई गुकुलिण भनेको सुन्दा आइतेलाई झनक गरी छुट्यो। तर त्यसो भन्ने अरू होइन, प्रधान गोपीलाल उपाध्याय थियो। सेरोफेरोको छाडा साँडे, त्यत्रो साँडेका मुखेन्जी होक्रा गर्न आइतेलाई आँट आएन। त्यसैले ऊ फन्किँदै भित्र पस्यो। म यही आइतेको कुरा गर्न आउँ जिरी। चाँदीको काँचो र फलामको भाला ठोकेको लौरो ट्याक्क आँगनमा बजार्दै गोपीलाल कुराको गाँठो फुकाउन थाल्यो। के कुरा होला मालिक? चरेनदेखि हेरजिरी, काम लाउनेलाई लाइराख्यालाई लाउन सजिलो, काम अर्नेलाई गरिराख्या ठाउँमा अर्न सजिलो। बाछुन्जेली चरेनदेखि हर्केले एक बात नफर्काइकन खुरु खुरु मेरा हल जोतो। पाइन सक्नुको मुन्छे त्यो बरा, त्यसको बल, त्यसको इमान, त्यसको मालिक भक्ति, चरेनदेखि ती कुराको बैनरी साध्य छैन। चरेनदेखि हाम्रो नातो भन्यो आजको होइन, उहिलेदेखिको हो। हर्केले मेरो जग्गा जोतेको थियो, हर्किया बाउले मेरा बाउको जग्गा जोतेको थियो, हर्किया बाउका बाउले मेरा बाउका बाउको जग्गा जोतेको थियो। तिम्रो हाम्रो नातो भन्यो हाम्रो सनातन धर्म जस्तै हो। संसार चलाउन चरेनदेखि सनातन थाम्नै पर्छ। तिमीले तिम्रो, मैले मेरो, पढाइनाथले कसैका पेट पाल्दैन, पेट पाल्नलाई चरेनदेखि बजार्नुपर्छ पाखुरा, तेरा वर्षेनी जस्तो मुरो परेको छ, तिमीहरूको खान लाउनको दुःखको बैनर नै पर्दैन, आँखाले देखिया छ, चरेनदेखि मनले बुझिया छ, त्यसैले गर्दा हुँदी चरेनदेखि यो सालदेखि तेरो आइतेले मेरो अनौ समातोस्, समय काल अनुसारको बाली म भरिदिउँला चरेनदेखि। यति भनेर गोपीलालले लौरो ठ्याक्क ठोक्दै केरकार गर्यो, यसमा के भन्छौ तिमीहरू चरेनदेखि? मालिक, तागत निक्रिएको निम्छरो स्वरमा जिरीले भने, आइते म जोतेर खान्न भन्छ। घोरले उमेरका सबै ठिटा चरेनदेखि यस्ता बेला यस्तै भन्छन्। लौरो ठ्याक्क ठोक्दै मुखियाले याउने कायदाले भन्यो, यस्तालाई ट्याप्प समातेर काँधा झ्याप्प गुवा नारेसी जुवा नारेसी चरेनदेखि सियामा लुरु लुरु हिँड्छन्। अँ चरेनदेखि छोरा नाउँ के रे? आइते। ए आइते, गोपीलालले डाक्यो। आइते बरन्नामा निस्क्यो। चरेनदेखि तेरी आमाका र मेरा बात ट्याक्क मिले, पढिलेखी छैन काम, हलो जोति खायो माम, चरेनदेखि तैँले मेरो बात बुझिस्? म जोत्दिनँ, आइतेले ठाडै भन्यो। तैँले नजोते चरेनदेखि मैले जोत्छु त ठेट्ना? जोसुकैले जोतोस्। ए गाँठे चरेनदेखि यिनी गुका लिडको आज यत्रो फुर्ती, उसमाथि मसित? चरेनदेखि त त्यहाँ माथि आँटी नबोल। बोल्छु, गोपीलालले लौरो बजारेर झोक पोख्यो। कोसँग बोल्दैछु भनेर हेक्का राखिछस् तैँले? छु, उसले जवाफ दियो। मसँग जोरी खोज्छस् मुजी गुका लिड? गोपीलालले झट्टारो हानुला चाहिँ गरी लौरो उजायो। अरूको जोते नि म तिम्रो जोत्दिनँ, आइतेले भयो अनि ऊ हान्निँदै भित्र पस्यो। गोपीलाललाई आफ्नो ठुलै बेजती भो भन्ने लाग्यो। रक्सीले मातेको बेलामा बाहेक सिमरिङ गाउँको कस्तै मै हुँ भन्नेले पनि आजसम्म उसँग त्यसरी थान थाप्न आँट गरेको थिएन। गोपीलाललाई प्रजातन्त्रसँग झोँक चलेर आयो। साला, यो सब यही प्रजातन्त्रको बदमासी हो। चरेनदेखि बौलाहा बौद्धलको बियमान हावा हो यो सब। उसलाई सिमरिङ गाउँमा कहिल्यै नढलेको आफ्नो शिर अहिले ढले जस्तो लाग्यो। सिस्नाको झ्याङतिर मुन्टो बटार्दै उसले पिच्च थुक्यो। उसले जोडले नाक निमोठ्यो, जोडले लौरो बजार्यो अनि कुरो अर्कातिर रड्काउँदै ऊ भन्न थाल्यो, ल भइगो, आजलाई चरेनदेखि यो कुरो यहीँ थिम रहोस्। अँ चरेनदेखि जिरी, हाम्रो पुरानो हरिसाब अलिकता बाँकी छ के रे, केही हेक्का छ तँलाई? पुरानो हरिसाब? जिरी तर्सी, अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिने नै भयो। हँ पुरानो हरिसाब? प्रधान गोपीलाल पापको कुन पन्तुरो फुकाउन लाग्यो। छ र मालिक? छ, के छ भने कुरो चरेनदेखि मलाई कन्ठै छ। छ र विष्ट? जिरी वाल्न परे, चरेनदेखि परार तो भैँसी खाएको हरिसाब बाँकी छैन र? जिरी छङ्गाछुर छाँगाबाट गुल्टेर पत्तालको पिँधमा बज्रिन पुगे। उसका आँखा मुखेन्जीको सारा संसारमा आग लागि भयो। प्रधान गोपीलालको त्यही पढेको सडेको सिनो खाएर त उसको हर्के गलेको ढलेको र शून्यमा पिलाएको, उसले समातेर उभिने हाँगो ठुन्काइदिएको त्यही जिनिसले त हो, उसले आड लागेर अडिने फेद गर्ल्याममै ढालिदिएको पनि त्यसैले त हो, उसले टेकेर उभिने धरती भाँसिएको पनि त्यसैले गर्दा त हो। त्यसपछि आफ्नो दुई पैसाको जेतो लुटेर उसलाई विपदको खौलोमा जाक्ने यही प्रधान गोपीलाल त हो। यी सब कुरा सम्झिँदै जाँदा सेरोफेरोको आगो जिरीका जिउमा सल्क्यो। उसका कञ्चटमा चिटचिट पसिना आए, उसका ओठ फरफराएर उसका दाँत कटकटाए अनि खपिन सक्नु भएर उसले मुख फोरी, विष्ट तँ जानमा र सिनोका खेताला म तिर्दिन, कटवालले आफै तिरोस्। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन खगेन्द्र संग्रौलाको उपन्यास जुनकिरीको संगीतको वाचन हो। यसको बाँकी अंश लिएर अर्को श्रृङ्खलामा आउनेछु। तबसम्मको लागि श्रुति सम्वेकबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ, मनोज विष्ट र म अच्युत घिमिरे बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।